Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplo Cha, Rexy Duitoplo, Sat Megahertz.
रोग प्रभावित हुम्लाको ताजाकोटमा हेलिकप्टरमा औषधि सहित चिकित्सकको टोली पठाइयो, प्रभावकारी उपचार हुन नसकेको स्थानीयको भनाई।
पश्चिम सुर्खेतको ब्राहतालका किसानले तरकारीले बजार पाए नपाएको गुनासो गरी सस्तो मूल्यमा बेच्नु परेको किसानको गुनासो।
सरकारले बजेट बारे पूर्व छलफल नगरे नीति तथा कार्यक्रम ल्याउन नदिने प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको भनाई। सरकारले काण्डै काण्ड गरेको आरोप।
र कर्णाली प्रिमियर लिगमा एपिएफको लगातार दोस्रो जित, नेपालले 16 वर्ष मुनिको एसिया पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गर्यो। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट नवराज रेग्मी र मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। 9 जनाको ज्यान लिने गरी रोग फैलिएको हुम्लाको ताजाकोट गाउँपालिकामा हेलिकप्टरबाट औषधिसहित चिकित्सकको टोली पुगेको छ। कर्णाली प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरबाट औषधि र चिकित्सक पठाएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो। प्रदेश स्वास्थ्य निर्देशनालयबाट डाक्टर टेगराज भट्टराई, डाक्टर केएन पौडेल र केशव अधिकारी लगायत प्राविधिक सहितको टोली प्रभावित क्षेत्रमा पुगेको छ। मन्त्री रावलले आवश्यकता अनुसार थप चिकित्सक र औषधि पनि पठाइने भन्दै टोलीले उपचारका साथै ल्याब परीक्षण गरी रोगको पहिचान समेत गर्ने बताउनुभयो। ताजाकोटमा बिरामीलाई समयमा उपचार गर्न रोग फैलिन नदिनका लागि प्रदेश सरकार लागि परेको उहाँको भनाइ रहेको छ। उहाँले रोग फैलिएको बारे समयमै जानकारी नहुँदा पनि समस्या भएको दावी गर्नुभएको छ। ताजाकोटमा 1, 2, 3 नम्बर ओडामा थाहा नभएको रोगका कारण करिब 1 सातामा 9 जनाले ज्यान गुमाएका छन् भने अरू 250 भन्दा बढी बिरामी भएका छन्। हुम्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव हुनुका साथै स्वास्थ्यकर्मी समेत नियमित स्वास्थ्य चौकीमा नभेटिँदा समस्या भएको स्थानीय बासिन्दाको गुनासो रहेको छ। बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ। सुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको स्थानीयको भनाइ रहेको छ।
सरकारी कार्यालय र कर्मचारीले जनतालाई छिटो छरितो सेवा दिनुपर्ने वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीले औँल्याएका छन्। लोक सेवा आयोगको कार्यालय सुर्खेतमा भएको शाखा अधिकृत वा यो समूहको समूहका पदको क्षमता पहिचान कार्यशाला सहभागीले कर्मचारीले जनतालाई सोचे अनुरूपको सेवा दिन नसकेको बताएका छन्। कार्यक्रममा लोक सेवा आयोगका सदस्य बिन्द्रा आडा भट्टराईले कर्मचारीले मिठो बोल्दैमा नहुने भन्दै जनमुखी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले लोक सेवा आयोगको निष्पक्ष छवि कहिल्यै पनि घट्न नदिने गरी भन्दै समय र प्रविधिसँगै लोक सेवाको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताउनु भएको छ। यस्तै कार्यक्रममा लोक सेवा आयोगका सहसचिव डाक्टर खगेन्द्र प्रसाद सुवेदीले संविधानले ल्याएको अवधारणा अनुसार लोक सेवा आयोग प्रविधि मैत्री बन्नुपर्नेमा जोड दिनुभयो।
कर्णालीमा लगाइने बाली, उत्पादन हुने खाद्यान्नको सुरक्षा, वातावरणीय प्रभाव र जीविकोपार्जनको आवश्यकताका बारेमा अध्ययन सुरु गरिएको छ। राष्ट्रिय योजना आयोग, कर्णाली प्रदेश सरकार र विश्व खाद्य कार्यक्रमको समन्वयमा खाद्यान्नको अवस्था, असर, जोखिम, क्षेत्र र सम्भावनाको बारेमा अध्ययन गर्न टोली जुम्ला पुगेको छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, कृषि तथा पशु क्षेत्रका कर्मचारी र सरकारवाला निकायको सहभागितामा पहिलो चरणमा छलफल अन्तर मार्फत सुझाव सङ्कलन गरिएको छ। जिल्ला समन्वय समिति जुम्लाको स्थानीय समन्वयमा जुम्लामा हरेक गाउँपालिकामा उत्पादन हुने बालीको अवस्था, बाली जोगाउनका लागि गरिएका प्रयास, रोग र किराको अवस्थादेखि विभिन्न विषयको गहिराईमा रहेर छलफल तथा स्थानीय तहबाट आएका विषयलाई समेटिएका छन्। विश्व खाद्य कार्यक्रम अन्तर्गत भौगोलिक सूचना प्रणाली विश्लेषक मान छेत्री सहित 5 जनाको टोलीले जुम्ला पुगेर स्थानीय उत्पादन हुने खाद्यान्नको बारेमा अध्ययन गर्न थालिएको बताइएको छ। स्थानीय सरकार र कृषि जानकारहरूसँगको छलफल तथा अन्तर्क्रियामा कृषि उत्पादनको तहगत अवस्थाका बारेमा सुझाव सङ्कलन गरिएको छ। जुम्लाको चन्द्रनाथ नगरपालिका सहित 8 स्थानीय तहमा खडेरी, असिना, बाढी, पहिरो, रोग र किराले कृषि बाली उत्पादनमा समस्या पारेको पाइएको छ। स्थानीय तहले खडेरीले सबैभन्दा बढी बाली नाली नोक्सान गर्ने, त्यसपछि असिना आएमा स्याउ तथा फलफुलको धान, मकै, गहुँमा असर पार्ने समस्या गरेको बताइएको छ।
पश्चिम सुर्खेतको ब्रहाताल गाउँपालिकाका किसानले फलाएको तरकारीले बजार नपाउँदा त्यस क्षेत्रका किसान मर्कामा परेका छन्। व्यावसायिक रूपमै तरकारी खेती गरे पनि उत्पादन गरेको तरकारीले बजार र मूल्य नपाउँदा किसानहरू चिन्तित बनेका छन्। तरकारीले उचित बजार र मूल्य नपाउँदा किसानहरूले उत्पादन गरेको तरकारी सस्तोमा बेच्न बाध्य समेत भएका छन्। सुनौ यसै सन्दर्भमा तयार पारिएको एक रेडियो सामग्री।
आलु, काउली, बन्दा, काँक्रा, करेला, भाँटा, खुर्सानी।
बन्दा काउली लगाइयो पहिलो लट, आलु लगाइयो
हजुर।
आलु निकालेपछि र काउली बन्दा निकालेपछि काउली निकालेपछि काउली र आलुकोमा काँक्रा लगाइयो। अब बन्दा निकालेकै छैन, भाउ छैन, भाउ अलि भयो भने निकाल्न भने पात जति यहाँ घरमा लगाएको यो बढाएको पुरै थियो, लगाउँथ्यो 2-3 कुन्टल 3-4 कुन्टल हुन्थ्यो होला, सबै भैँसीलाई भएन।
किन अब यसरी खुवाउनु भयो त?
भाउ थिएन त, 2 रुपियाँ किलो बेचेर फाइदा नहुने।
उहाँ हुनुहुन्थ्यो पश्चिम सुर्खेतको ब्रहाताल गाउँपालिका 5 का कृषक दुर्गा प्रसाद गौतम। तरकारीले बजार नपाएपछि गाईबस्तुलाई खुवाएको कुरा हामीलाई सुनाउँदै, ब्रहाताल आसपासका किसानले फलाएको तरकारीले बजार नपाउँदा अहिले त्यस क्षेत्रका किसान मर्कामा परेका छन्। व्यावसायिक रूपमै तरकारी खेती गरे पनि आफूहरूले उत्पादन गरेको तरकारीले समयमै बिक्री नहुँदा किसानहरू समस्यामा परेका छन्। ब्रहाताल 5 का कृषक कृष्ण कोइराला।
बाहिरबाट आउँछ लौ यहाँको तरकारी निक्लिने बेला उता इन्डियाको तरकारी ल्याएर यहाँको प्याज निकालेला, इन्डियाको प्याज ल्याएर 10-15 रुपियाँ किलो पायो भने त कसले किन्छ र यहाँको महँगो? लगाउँदाखेरि त गाह्रो छ नि त। अब यहाँ किसानहरूले लगाएर आफैले उत्पादन गरेर लौ बाहिरबाट अन्य ठाउँबाट तरकारी नआएपछि त रेट पाइहाल्थ्यो होइन, यति अब गाउँमा उत्पादन भएको तरकारी त यहाँ पनि हुन्थ्यो। त्यही भएर अब यो गाउँमा तरकारी त लगाउनु तरकारीको मूल्य हुँदैन, अब किसानहरूलाई त्यही हो मार। हामी दुःख गर्छौँ दिन रात, अब माटोमा काम गऱ्यो, काम गरे अनुसार पनि आम्दानी आएन भनेपछि त अब त्यही 5 रुपियाँ बन्दा बेचेर के आउँछ? 100 किलो बेचेर 500 रुपियाँले के हुन्छ र किसानलाई होइन?
सिजन अनुसारका तरकारी फलाउँदा पनि बिक्री नभएपछि अहिले किसानहरूका तरकारी आधा उधी बारीमै रहेको छ। समयमै तरकारी खरिद बिक्री नहुँदा किसान प्रत्यक्ष मारमा त परेकै छन् नै, त्यसमाथि सस्तो मूल्यमा बिक्री गर्दा झनै समस्या हुने गरेको छ। ब्रहाताल गाउँपालिकाकै अर्को कृषक बलराम चपाई।
हिउँदे सिजनमा मैले तरकारी खेती नै गर्छु। अहिले बारीमा अब 1 रोपनीमा काँक्रा खेती छ मेरो, अहिले 1.5 रोपनीमा मकै खेती छ, लगभग 8 रोपनी जतिमा अब बोडी, सिमी, प्याज। अब त्यसमा अब कसैको जाने लगानी पनि छैन, कोही सरकारको जाने सहायताको पनि छैन, कोही कृषिको सहायता पनि छैन। एउटा कृषिको सहायता पनि के छ भने आएर हो तपाईँले यो लगाउनु, यो तरिकाले लगाउनु भनेर जाने सिकाउनु त सिकायो, पहिला सिकाएर मात्रै भयो कि, त्यो सिकाइसकेपछि त्यसपछि आएर कसरी लगायो त, उत्पादन भयो कि भएन, त्यसमा रोग किराहरू केही लागै लागेन, त्यो कृषि उत्पादन त त्यो पनि गर्नुपर्छ।
ब्रहाताल गाउँपालिकाको बड्डी चौरमा एकमात्र कृषि सङ्कलन केन्द्र हुँदा त्यस क्षेत्रका किसानलाई बिक्री वितरणमा सबैभन्दा समस्या हुने गरेको छ। तरकारी खेतीप्रति हौसीका किसान तरकारीले बजार भाउ र बिक्री वितरणमा समस्या हुँदा निराश बनेका छन्। गाउँमै खेती किसानी गर्ने भनेर विदेशबाट फर्किनुभएका ब्रहातालका गोविन्द प्रसाद पौडेल तरकारीले बजार नपाउँदा समस्यामा पर्नु भएको छ।
त्यसमा पनि म अब 3 वर्ष चाहिँ विदेश बसेर आएको, विदेशमा गएर गर्दा पनि त्यही हो 25-30 हजार भन्दा बढी कमाइ नहुने, आफ्नै ठाउँमा व्यावसायिक रूपमा अलि वृहत रूपमा गर्न सक्यो भने। अब हाम्रो क्षेत्रको मेन समस्या भनेको बजारको समस्या हो। अब अहिले पनि लगभग 3 रोपनी जतिमा मेरो बन्दा छ, त्यही हो 5 हजार बिरुवा लगाएको बन्दामा अहिले नकति समस्या छ, जस बिक्री हुनलाई अलिक गाह्रो छ, 5 रुपियाँ केजी भन्छ, त्यही पनि अब राख्नलाई अनागानी जस्तो छ, बजारको समस्या छ, अरू त खासै त्यस्तो।
यता ब्रहाताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत भने बिचौलियाका कारण यस्तो समस्या आउने गरेको भन्दै अब सिधै किसानले व्यापारीसम्म पुर्याएर बिक्री वितरण गर्ने गरी गाउँपालिकाले काम थाल्ने बताउनुहुन्छ।
ध्यान दिएका छौँ किन भन्दाखेरि अब जुन व्यापारी यो बिचमा खेल्ने जुन बिचौलियाहरू हुन्छ यो नभइकन सिधै मन्डीको ठुलो व्यापारीसँग समन्वय गरिदियो भने त्यसको यही एउटा फाइदा के हुँदो रहेछ भने केही लगानी उहाँहरूले पनि त्यो व्यापारीहरूले नि सिधै किसानहरूसित गर्नुहुँदो रहेछ, जस्तो बिउ बिजनहरू, मलहरू, त्यहाँबाट गएर विषादीहरू, यस्तो खालको केही अलिकति लगानी गर्नुपर्ने उहाँहरूसित पनि त्यो साहुहरूसित भनौँ न उहाँहरूले पनि त्यो लगानी गर्नुपर्ने र गर्न सजिलो हुने भएको हुँदाखेरि यस्तो बनाएर किसानहरू उहाँहरूको बिचमा सिधै सम्पर्क गराइदियो भने मलाई लाग्छ किसानहरू पनि सन्तुष्ट हुनुहुन्छ।
हामीसँग छिमेक सरफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले रोग प्रभावित हुम्लाको ताजकोट मा हेलिकप्टरमा औषधि सहित चिकित्सकको टोली पठाइयो। प्रभावकारी उपचार हुन नसकेको स्थानीयवासीको भनाई। पश्चिम सुर्खेतको ब्राहतालका किसानले तरकारीले बजार पाएन, सस्तो मूल्यमा बेच्नु परेको किसानको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले बजेटबारे पूर्व छलफल नगरे नीति तथा कार्यक्रम ल्याउन नदिने बताएको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्री बजेटबारे छलफल नगरी सरकारले जनप्रतिनिधि र संसदलाई बाइपास गर्न खोजेको आरोप लगाएको छ। काङ्ग्रेसले सोझै नीति तथा कार्यक्रम पास भएपछि त्यसकै आधारमा बजेट बन्ने भएकाले त्यसपछि प्री बजेट छलफलको औचित्य नहुने बताएको छ। काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्री बजेट छलफल गरेर नीति तथा कार्यक्रम ल्याएपछि मात्रै बजेट आउनुपर्ने अडानमा काङ्ग्रेस रहेको बताउनुभयो। उहाँले ओली सरकार निरङ्कुश बन्दै गएको आरोप लगाउँदै सरकारले चारैतिर काण्डै काण्ड गरेको दावी पनि गर्नुभयो। खाँडले अहिलेसम्म आफूहरू शालीन रूपमा प्रस्तुत भएको जिकिर गर्दै संसदमा कडा रूपमा प्रस्तुत हुने बताउनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संरचनामा अभ्यस्त हुन नसकेकोले विकास निर्माणका काममा केही अलमल देखिएको बताउनु भएको छ। राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले सरकार नयाँ संरचनामाथि अभ्यस्त नभइसकेकाले विकास निर्माणको कार्यमा केही समस्या देखिएको बताउनु भएको छ। संरचना र कानुन निर्माण भए पनि अभ्यस्त हुन केही समय लाग्ने सक्ने उहाँको भनाइ छ। राष्ट्रका महत्त्वपूर्ण विकासका योजनाहरूलाई बाँझो हाल्ने काम भइरहेको भन्दै उहाँले विकास अवरुद्ध पार्नेलाई पहिचान गरी प्रास्त गर्ने समेत बताउनु भयो। प्रधानमन्त्री ओलीले 3 वर्षभित्र गरिबी समाप्त पार्ने योजना रहेकाले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख समेत गर्नुभएको छ।
गृहमन्त्री उपस्थित नभएको प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। दुई पटकसम्म समय सार्दा पनि गृहमन्त्री रामबहादुर थापा अनुपस्थित भएपछि समितिको बैठक स्थगित भएको हो। समितिको बैठकमा 12 र पर्सामा 17 गते आएको भुमरीबाट भएको क्षतिका स्थलगत प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो। समिति सभापति शशी श्रेष्ठ र सदस्य सहितको भुमरीले पुर्याएको क्षतिबारे स्थलगत प्रतिवेदन बनाएका थिए। गृहमन्त्री नआए पनि समितिका सदस्यहरूलाई प्रतिवेदन बाँडिएको छ। गृहमन्त्री अनुपस्थित भएपछि आएका गृह सचिव राईलाई समितिले फिर्ता पठाइदिएको छ। समितिका सदस्यहरूले गृहमन्त्री नआई बैठक बस्न नसक्ने अडान राखेका छन्।
सुर्खेतमा सञ्चालनमा भएका 2 पिउने पानी उत्पादन गर्ने कम्पनी सिलबन्दी भएका छन्। खाद्य निरीक्षक विश्वबहादुर थापाको नेतृत्वमा गएको अनुगमन टोलीले मध्यपश्चिम वाटर र त्यसै गरी औद्योगिक क्षेत्र सुर्खेत र देउती दर्शन वाटर एन्ड वाटरलाई चाहिँ सिलबन्दी गरिएको जनाएको छ। मापदण्ड विपरीत सञ्चालन गरेको र गुणस्तरीय पानी उत्पादन नभएकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले पानी उत्पादन गर्ने कम्पनीमा सिलबन्दी गर्नु परेको निरीक्षक भेषबहादुर थापाले बताउनुभयो। पिउने पानी सम्बन्धी निर्देशिका 2074 बमोजिम मापदण्ड पुरा गरेर कम्पनी सञ्चालनका लागि निवेदन दिएमा पुनः अनुगमन गरी कम्पनी सञ्चालन गर्न दिइने निरीक्षक थापाको भनाइ छ। अनुगमनका क्रममा अनुज्ञापत्र नवीकरण नगरेको फुड ग्रेडको बोतल जार र बिर्को प्रयोग नभएको पानी प्रशोधन कक्षको भुइँ तथा भित्तामा सजिलै सफा गर्न मिल्ने टाइल वा सामग्री प्रयोग नगरेको कामदारको व्यक्तिगत सफाइमा समेत ध्यान नदिएको जस्ता मापदण्ड पुरा नगरेकाले कम्पनी सञ्चालनमा रोक लगाइएको निरीक्षक थापाले बताउनुभयो। अनुगमनमा जिल्ला प्रशासन कार्यालय सुर्खेत वीरेन्द्रनगर नगरपालिका नापतौल कार्यालय उपभोक्ता हकित संरक्षण मञ्च तथा पत्रकारको समेत उपस्थित रहेको थियो।
सुदूरपश्चिम प्रदेशमा तत्कालीन एमालेका 3 अध्यक्षले सचिव पद अस्वीकार गरेका छन्। तत्कालीन एमालेका डडेलधुरा बझाङ दार्चुला जिल्लाका अध्यक्षहरूले आफूहरूको मर्यादा विपरीत पद दिइएको भन्दै शपथ ग्रहण बहिष्कार गरेका हुन्। डलेधुरामा तारादत्त जोशी, बझाङमा दिलबहादुर सिंह र दार्चुलामा सचिवको जिम्मेवारी पाएका रामदत्त जोशीले शपथ ग्रहण बहिष्कार गर्नुभएको हो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशमा इन्चार्ज भीम रावलले शपथ ग्रहण गराउँदा उहाँहरू सहभागी हुनुभएन।
वीरेन्द्रनगर छ जुम्ला रोडका एक दम्पतिले आफूहरूको विवाह उत्सवको अवसरमा दृष्टिबिनलाई सहयोग गरेका छन्। सिया कार्की प्रधान र सुबिन प्रधानले वीरेन्द्रनगर आठ बस पार्क नजिक बस्दै आएका दृष्टिबिन टिका माया रेग्मीलाई सहयोग गरेका हुन्। सिया कार्की प्रधानले रेग्मीकै घरमा पुगेर कपडा खाद्यान्न नगद 1,000 सहयोग गरेको जनाइएको छ।
कक्षा बाह्रको परीक्षामा सुर्खेतबाट पहिलो दिन हिजो 3,914 जना सहभागी भएका थिए। पहिलो दिनको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा सुर्खेतबाट 2,900 जना छात्रा तथा 1,815 जना छात्र सहभागी रहेका थिए। राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय सुर्खेतले सुर्खेतबाट कक्षा बाह्रको परीक्षामा 39 जना छात्रा र 50 छात्र अनुपस्थित रहेको जनाएको छ। कर्णाली प्रदेशमा 64 परीक्षा केन्द्रबाट विद्यार्थीहरूले परीक्षा दिएका भन्दै कार्यालयले पहिलो दिनको परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भनियो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। नेपाल ट्रेड युनियन महासङ्घ कर्णाली प्रदेशले अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवस मनाएको छ। विगतदेखि वर्तमानसम्म श्रम गर्ने क्रममा दिवंगत श्रमिकहरूको सम्झनामा वीरेन्द्रनगरमा हिजो दिवस मनाइएको हो। हरेक वर्ष अप्रिल 28 विश्वभर मनाइने दिवसको अवसरमा सुर्खेतमा आयोजित कार्यक्रममा जिफन कर्णाली प्रदेशका अध्यक्ष तेज प्रकाश शेषीले आफ्नो क्षेत्रबाट श्रमिकहरूले सुरक्षित कार्यस्थल, स्वस्थ जीवनयापन र मर्यादित कामका लागि लाग्नुपर्ने जोड दिनुभएको छ। रोजगारदातासँग सामूहिक संवादका माध्यमबाट श्रमिकको सुरक्षाको थालनी गर्न समेत उहाँले आग्रह गर्नुभयो।
भेरी खबरमा अब लागौँ केही खेल खबरतर्फ। सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग केपिएलमा विभागीय टोली सशस्त्रको एफएफले लगातार दोस्रो जित हात पारेको छ। एफएफको न्यू होराइजन बुटोललाई 38 रनले हराउँदै सेमी फाइनलको सम्भावना बलियो बनाएको छ। 154 रनको लक्ष्य पाएको बुटोलले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 115 रन मात्रै बनाउन सकेको हो। बुटोलका लागि सुरज दराईले सर्वाधिक 40 र निश्चल चौधरीले 21 रन बनाउन बाहेक अरूले सम्झन लायक प्रदर्शन भने गर्न सकेनन्। एफएफका यज्ञमान कुमारले 3 तथा शरद भेसाकर र भुवन कार्कीले समान 2-2 विकेट हात पार्नुभयो। एफएफले दुई खेलबाट 100% नतिजासहित 4 अङ्क जोडेको छ भने बुटौलले दुई खेलबाट 2 अङ्कमै चित्त बुझाएको छ। टस जितेर ब्याटिङ गरेको एफएफले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 153 रन बनाएको हो। टोलीका लागि शङ्कर राणाले 28 बलमा 4 छक्का र 1 चौकासहित 48 रन बनाउँदा शरद भेसाकरले 41 तथा अनिल शाहले 26 रन बनाउनु भएको हो। बुटौलका राहुल प्रजापति र अर्जुन रायमाझीले समान 3-3 विकेट लिनुभएको हो। निकै रोमाञ्चक बनेको 18 ओभरको पहिलो बलमा छक्का र दोस्रो बलमा चौका खानुभएका बुटौलका प्रजापतिले चौथो, पाँचौँ र अन्तिम बलमा लगातार 3 विकेट लिँदै प्रतियोगिताकै पहिलो ह्याट्रिक आफ्नो नाममा लेखाउनुभयो।
यस्तै मध्यपश्चिम क्रिकेट क्लबले पहिलो जित दर्ता गरेको छ। झापाको लालीगुराँस क्रिकेट एकाडेमीलाई 7 विकेटले हराउँदै मध्यपश्चिम खाता खोल्न सफल भएको हो। स्थानीय कालिन्चोक क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको लालीगुराँसले 20 ओभरमा 9 विकेट गुमाएर 111 रन बनाएको हो। 112 रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले 3 विकेट गुमाएर 16.1 ओभरमा पुरा गर्यो। मध्यपश्चिमको जितमा बोलिङमा आकाश विष्ट र अजय साहनी 3-3 विकेट लिनुभयो। शैलेन्द्र यादवले अभिजित 53 रन तथा विशाल गुप्ताले अभिजित 45 रन बनाउनुभयो। शैलेन्द्रले 35 बलमा 9 चौका र 1 छक्का तथा विशालले 34 बलमा 5 चौका प्रहार गर्नुभयो। लालीगुराँसका प्रकाश पटेलले सर्वाधिक 30 तथा धनुष थापाले 18 रन बनाउनुभयो। गर्नुभयो। यससँगै लाली गुराँस क्रिकेट एकाडेमी लगातार 3 खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
यस्तै खेलकै अर्को प्रसङ्गमा नेपालले 16 वर्ष मुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ। थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा मलेसियालाई फाइनलमा 59 रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो। 141 रनको लक्ष्य पाएको मलेसियाले 34.5 ओभरमा सबै विकेटको क्षतिमा 81 रन मात्रै बनाएपछि नेपालले सहज जित हात पारेको हो। मलेसियाका 3 खेलाडीले दोहोरो अङ्क समेत बनाउन सकेनन्। मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका विशाल कुमार पटेलले 4 विकेट लिँदा दीपक बोहराले 3 विकेट हात पार्नुभयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 35 ओभरमा 9 विकेट गुमाएर 140 रन बनाएको हो। नेपालका लागि प्रशान्त महतले सर्वाधिक 40 रन बनाउँदा दीपक बोहराले 23, विशाल विक्रम केसीले 17 रन बनाउनु भएको थियो।
खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एक खेल हुने भएको छ। हैदराबादमा राति 8:15 हुने खेलमा घरेलु टोली सनराइजर हैदराबाद र किङ्स इलेभेन पन्जाब भिड्ने भएका छन्। 11 खेल खेलेको हैदराबाद 10 अङ्कका साथ चौथो स्थानमा छ भने 11 खेल नै खेलेको पन्जाब रन रेटका आधारमा 10 अङ्कका साथ पुछारबाट तेस्रो स्थानमा छ। यस्तै गैराति भएको खेलमा दिल्ली प्लेअफमा उक्लिएको छ। दिल्लीले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई 17 रनले हराउँदै प्लेअफमा उक्लिएको हो। सन् 2012 दिल्ली पहिलोपटक प्लेअफमा पुग्न सफल भएको हो। टस जितेर पहिला ब्याटिङ रोजेको दिल्ली 20 ओभरमा 5 विकेट गुमाउँदै बेङ्गलोर सामु 188 रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। दिल्लीले 188 रनको लक्ष्य पछ्याएको बेङ्गलोर 20 ओभरमा 7 विकेट गुमाएर 171 रनमा समेटियो। दिल्लीका लागि श्रेष अथिरले सर्वाधिक 52 रन जोड्दा शिखर धवनले अर्धशतक पुरा गर्नुभयो। यस्तै गैराति नै भएको अर्को खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई 34 रनले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले 20 ओभरमा 2 विकेट गुमाएर 232 रन बनायो। कोलकाताका लागि आन्द्रे रसेलले 40 बलमा 6 चौका र 8 छक्काको मद्दतमा 80 रन बनाउँदा शुभम गिलले क्षेत्र तथा क्रिस लियोनले 54 रनको योगदान दिनुभयो। जितसँगै कोलकाता प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ। 12 खेलबाट कोलकाताले 10 अङ्क जोडेको छ भने अङ्क तालिकामा 5 स्थानमा उक्लिएको छ। समान अङ्क भए पनि कोलकाता रन रेटमा सनराइजर हैदराबादलाई पछि पारेको छ, तर 10 अङ्क नै जोडेको राजस्थान र पन्जाब पनि पछि पारेका छन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
रोग प्रभावित हुम्लाको ताजाकोटमा हेलिकप्टरमा औषधि सहित चिकित्सकको टोली पठाइयो, प्रभावकारी उपचार हुन नसकेको स्थानीयको भनाई।
पश्चिम सुर्खेतको ब्राहतालका किसानको तरकारीले बजार पाएन, सस्तो मूल्यमा बेच्नु परेको किसानको गुनासो।
सरकारले बजेटबारे पूर्व छलफल नगरे नीति तथा कार्यक्रम ल्याउन नदिने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको भनाई, सरकारले काण्डै काण्ड गरेको आरोप।
र कर्णाली प्रिमियर लिगमा एपिएफको लगातार दोस्रो जित, नेपालले 16 वर्ष मुनिको एसएससी पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गर्यो। हौस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। नमस्ते।